नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी भगवती चरण वर्माको उपन्यास चित्रलेखा लिएर आइपुगेका छौं। तारिणी प्रसाद कोरेलाले नेपालीमा अनुवाद गर्नुभएको चित्रलेखाको गएको श्रृङ्खला हामीले पाँचौं श्रृङ्खला सुन्यौं। पाँचौं श्रृङ्खलासम्म आइपुग्दा एउटा कहानी हामी सुनिरहेका छौं उपन्यासभित्र। यो कहानीमा रत्नाम्बर महाप्रभु र यसैका एक पात्र कुनै ठाउँमा यात्रामा गएका छन्। बिजगुप्तले त्यो यात्रालाई व्याख्या गरिरहेका छन्। त्यो व्याख्या बीचैमा रोकिएको थियो गएको कार्यक्रममा। अब आजको श्रृङ्खला चित्रलेखाको छैठौं श्रृङ्खलामा उनको यो व्याख्या अगाडि बढ्छ र त्यहाँ के कस्ता घटनाक्रमहरू घट्छन् सुनौ चित्रलेखाको छैठौं श्रृङ्खला पृष्ठ 112। हामीले उभिएर उनको पछाडि हेऱ्यौँ अनि डरले काँप्यौँ। पछाडिपट्टि रगतको एक कुण्ड थियो, त्यसमा सिँढीहरू थिए, त्यो कुण्डमा दुर्गन्ध आउँदै थियो। महाप्रभुले योगीलाई सोध्नुभयो, तपाईँ यो स्थानलाई किन त्यागिदिनुहुन्न? उनले उत्तर दिए, त्याग्न त चाहन्छु तर सक्दिनँ। कैयौँ पटक यो स्थानलाई छाडौँ भनी सोध्छु तर सब व्यर्थ हुन्छ, यो स्थान छोड्न सकिन्न। उफ! त्यसपछि ज्ञानका कुरा भए। उनले हामीलाई साधना तथा उपासनाको महत्त्व बताए। ती योगीको ज्ञान साह्रै उच्च थियो। घन्टौँसम्म त्यो दुर्गन्धीलाई सहेर पनि हामीले उनका ज्ञानका उपदेश सुनिरह्यौँ। त्यसबेला साँझ पर्न लागेको थियो। योगी एक्कासी चिच्चायो, अब बेला आइपुग्यो। अनि उनी उठेर तेजीका साथ कुण्डतिर दगुरे। हामी पनि उनको पछि दगुर्यौँ केवल कौतूहल बस। बौला झैँ योगी त्यो कुण्डमा आम फाले। कस्तो अनौठो! त्यसबेला त्यो कुण्डमा रगत थिएन, बरु स्वच्छ र निर्मल जल थियो। त्यस कुण्डमा भएका नारकीय जन्तु कमलका फूलमा परिणत भए। हामीले आश्चर्यले अवाक भयौँ र हामीले पनि यो पनि देख्यौँ कि कुण्डमा योगीसँग एउटी स्त्री पनि थिए। हामीले जुन स्त्रीलाई कुटीमा देखेका थियौँ त्यहाँ तिनै स्त्री थिइन्। ती दुवैजना त्यस कुण्डमा क्रीडा विहार गरिरहेका थिए। स्त्री हाँसिरहेकी थिइन्। उनले कराएर हामीलाई बोलाइन् र भनिन्, मूर्ख हो, त्यहाँ उभिएर के हेरिरहेका छौ? आज यहाँ नुहाएर जीवनको सुख भोग गर। मलाई नुहाउने इच्छा भयो, मैले लुगा खोल्न लागे। तर महाप्रभुले मेरो हात पक्रेर जोडसँग तान्नुभयो। मैले लुगा खोल्न लागे। महाप्रभुले मेरो हात पक्रिनुभयो। उहाँसँग कत्रो बल रहेछ कि मैले लाख विरोध गर्दा पनि आफूलाई मुक्त गर्न सकिनँ। उहाँले मलाई तान्दै लग्नुभयो। त्यसबेला उहाँ हिँडिरहनु भएको थिएन, दगुरिरहनु भएको थियो। कुटीलाई पार गर्दै हामी पुरानै बाटोमा आइपुग्यौँ। महाप्रभुले मलाई पछि भन्नुभयो, भत्स, हामीहरू बाँचेर आएकोमा परमेश्वरलाई धन्यवाद देऊ। त्यस दिनपछि धेरै वर्षसम्म मेरो अगाडि त्यो स्त्रीको चित्र नाचिरह्यो। यशोधराले सोधिन् कि महाप्रभुले यसको रहस्य पनि कहिले तपाईँलाई भन्नुभयो? अह, भन्नुभएन। महाप्रभुले यति मात्र भन्नुभयो, संसारमा कति यस्ता कुरा पनि छन् जसलाई बुझ्नै सकिन्न। यो पनि त्यस्तै एउटा कुरा हो। त्यसपछि सबैजना भोजन गृहमा आए। आज यशोधराको एकातिर बिजगुप्त र अर्कोतिर श्वेताङ्क बसेका थिए। भोजन गर्दा यशोधराले बिजगुप्तलाई भनिन्, आर्य, तपाईँको कहानी अपूर्व छ। त्यसलाई सुनेर मेरो हृदयमा एक प्रकारको नबुझ्न सकिने हलचल हुन गएको छ। यस्ता आश्चर्यजनक कुराहरू हेर्न पाए कस्तो हुने थियो भने चाहिँ मलाई पनि हुन्छ। बिजगुप्त हाँसेर भने, देवी, मनुष्य स्वयं अनुभव प्राप्त गर्दैन, परिस्थितिले मनुष्यलाई अनुभव प्राप्त गराइदिन्छ। श्वेताङ्क यशोधरासँग कुरा गर्ने मौका खोजिरहेका थिए। देवी, अनुभव प्राप्त गर्नलाई अहिले समस्त जीवन बाँकी नै छ। यशोधराको मुखमा एक विचित्र किसिमको भाव अङ्कित थियो। सम्भवतः तर यो सानो जीवनको कुनै पनि प्रत्येक क्षण कति मूल्यवान हुन्छ। जीवनका यी क्षणहरू व्यर्थ जानु के खराब होइन र? बिजगुप्त हाँसे। हाम्रो प्रत्येक कार्यमा अदृश्यको हात छ। जे हो सब त्यसको इच्छा हो। संसारमा अचेल दुई मत छन्। एउटाले जीवनलाई हलचलमय बनाउन चाहन्छ, अर्को चाहिँ जीवनलाई शान्तिको केन्द्र बनाउन चाहन्छ। दुवै पक्षका तर्क यथेष्ट सुन्दर छन्। कुन चाहिँ सत्य हो भने निर्णय गर्नु कठिन कार्य हो। यशोधराका उप बीजगुप्त जति राम्रो प्रभाव पार्न सक्दथ्यो त्यति राम्रो प्रभाव श्वेताङ्कले पार्न सकेका छैनन् भन्ने अनुभव उनी स्वयं गरिरहेका थिए। उनले एकपटक फेरि साहस गरे। देवी यशोधरा, मनुष्यलाई सुखी र सन्तुष्ट जीवनको आवश्यकता भए तापनि त्यसमा हलचलको लप हुनैपर्छ। प्रेम मनुष्यको निर्धारित लक्ष्य हो। प्रेमको क्षेत्र कम्पन र कम्पनमा सुख, प्यास र तृप्ति। जीवनमा प्रेमको प्रधानता छ। एउटाको आत्मालाई अर्कोले राम्रोसँग बुझ्नु यस जीवनको आवश्यक अङ्ग हो। एउटाले अर्कोसँग प्रगाढ सहानुभूति गर्नु, एउटाले अर्कोको अस्तित्वलाई एउटै बनाइदिनु नै प्रेम हो, जीवनको सर्वसुन्दर लक्ष्य हो। यशोधराले श्वेताङ्कलाई हेरिन्। उनका आँखा श्वेताङ्कका आँखासँग जुझ्यो। श्वेताङ्कको सारा शरीर पुलकित भयो। कति बेरसम्म यशोधराले श्वेताङ्कलाई हेरिरहन्थ्यो त भन्न सकिन्न, तर श्वेताङ्कका लागि त्यो छोटो क्षण कति मादक थियो। बीजगुप्त हाँसे। यही हो जीवन, उनले सुस्तरी भने। यशोधराको आँखा एक्कासी श्वेताङ्कका आँखाबाट हट्यो। उनको अनुहार पहेँलो नभएर रातो भयो। श्वेताङ्कले गडबडाएर आँखा नुहाए। यशोधरामा आकर्षण पनि थियो। त्यो आकर्षण कति सुन्दर, कति मधुर र कति जीवनहीन। यशोधराको नजिक बसेर मनुष्य पवित्रतालाई निहार्न सक्थ्यो। तैपनि बीजगुप्तलाई सुख थिएन, उनलाई प्रसन्नता थिएन। यशोधराको व्यक्तित्वमा उनले यस्तो वातावरणको अनुभव गरे जसका उनी अभ्यस्त थिएनन्। यशोधराको अभेद्य गम्भीरतामा जीवनको एक मौन समस्या लुकेको थियो। उनको स्पष्ट निश्चलता तथा कवित्वहीन वार्तालापमा त्यो साधनाको समावेश भएको थियो, जसलाई बीजगुप्त केवल आदर गर्न सक्थे तर अप्नाउन भने सक्दैन थिए। यौवन हलचल चाहन्छ, प्रत्येक पाइलामा ऊ अप्ठ्यारो खोज्दै हिँड्छ र अप्ठ्यारोलाई अप्नाउँछ पनि। यौवन आफ्नो अस्तित्वलाई स्पष्ट राख्ने पक्षपाती हो। आफ्नो व्यक्तित्वलाई ऊ कतै पनि मेटाउन चाहँदैन, ऊ त्यसलाई पछाडि फ्याँक्न पनि चाहँदैन। यौवन आफ्नो जीवनमा केवल त्यस्तो व्यक्तिलाई चाहन्छ जो स्पष्ट होस्, प्रभावशाली होस्। अनेक भिन्न भिन्न शक्तिहरूले संगठित भएर एउटै हुनुलाई नै क्रान्ति भन्दछन्, तर त्यहाँ भने ती शक्तिहरूको केवल संगठन मात्र हुन्छ। ती शक्तिहरू पृथक हुन्छन्, कुनै बेला पनि तिनीहरूको पार्थक्य अनुभव गर्न सकिन्छ। त्यसै कारणले बीजगुप्तको हृदयमा यशोधराको स्मृति भयमिश्रित सुख, भयमिश्रित अनुराग, एक जीवनहीन प्रेमको रूपमा थियो। यशोधरा एउटी प्रतिमा थिए जसलाई हृदय मन्दिरमा बसाएर पूजा गर्न सकिन्छ। यशोधरामा नारीत्वको आदर्शवादले युक्त पवित्रता थियो। यशोधरा धर्मको विश्वासको प्रतिमूर्ति थिइन्। यशोधराको आँखाको सुधामा शान्ति थियो, शीतलता थियो। तर बीजगुप्त जीवन चाहन्थे, हलचल चाहन्थे, आफ्ना नसामा तातो रगतको मादक प्रवाह चाहन्थे। त्यसकारण बीजगुप्त आफ्नो जीवनमा यशोधरालाई चाहन्नथे। जसले एकपटक मदिरा चाखेको छ, होइन जसले एकपटक मदिराको मादकता थाहा पाएको छ, ऊ मदिरा छोड्न सक्दैन। बीजगुप्त चित्रलेखालाई प्रेम गर्दथे। चित्रलेखालाई छाड्नु उनका लागि असम्भव थियो। बीजगुप्त जुन वखत आफ्नो भवनमा पुगे, उनले चित्रलेखाको चिठी पाए। चिठी सादा थियो, सानो थियो, तर त्यो सानो पत्रमा जीवनको एउटा लामो कथा थियो, मनोविज्ञानको एउटा सम्पूर्ण ग्रन्थ नै थियो। पत्र यस प्रकार थियो।
जाबो जीजा जाबो जाबो जीजा करो ना बतिया जाबो जीजा आ
पूज्य मैले जुन कुराको कहिले आशासम्म गरेकी थिएन आज म त्यही गर्न लाग्दैछु। मैले तिमीलाई प्रेम गरेकी थिएँ र अझै नै गरिरहेकी छु। प्रेममा त्यागको आवश्यकता हुन्छ, त्यही त्याग गर्ने भएकी छु। मैले तिम्रो जीवनलाई निरर्थक बनाइदिएकी थिएँ। एउटा योग्य पुरुषलाई मेरो प्रेमले कर्तव्यच्युत बनाइदिएको थियो, त्यसको प्रतिकार गर्न लागेकी छु। अब भोगविलासलाई तिलाञ्जली दिएर संयमलाई अपनाउनु उचित सम्झिए र त्यसकारण योगी कुमार गिरीसँग मैले दीक्षा लिने भएकी छु। तिमीले बिहा गर्नै पर्छ, यदि आफ्नो निम्ति होइन नै भने पनि मेरो अनुरोधले। म छौन्जेलसम्म तिमी बिहा गर्दैनौ मलाई थाहा छ, त्यसकारण तिमीबाट अलग हुनु परेको छ। अब रह्यो मेरो कुरा, म त विधवा थिएँ, प्रेममा परेर म कर्तव्य भ्रष्ट भएँ। एकपल्ट फेरि आफ्नो कर्तव्य पालन गर्छु, वैधव्यको संयमलाई पालना गर्नेछु। तिम्रो चित्रलेखा। चिठी पढ्दा पढ्दै बिजगुप्तको हात काम्न लाग्यो। उनको अनुहार पहेँलो भयो, उनको मुटु धड्किन लाग्यो। चेतांकलाई चिठी दिएर उनी आफ्नो मुख छोपेर शयनगृहमा गए। बिजगुप्तलाई जुन कुरा होला भन्ने डर थियो। चित्रलेखा र कुमारगिरी, कस्तो विचित्र संयोग। बिजगुप्त एक्कासी बोल्न लागे, यो सम्भव हो, यो असम्भव हो। धेरै दिनसम्म दुईजनाको सँगै रहनु यो असम्भव हो, तर यसले हुने नै के हो र? सम्भव वा असम्भव, बिजगुप्तलाई यसको के प्रयोजन? बिजगुप्तको अगाडि त यो प्रश्न छ कि चित्रलेखा कुमारगिरीतिर किन आकर्षित भएन? के प्रेमेशेला भन्छन्? के आत्माको सम्बन्ध पनि अस्थायी हुन्छ र? के चित्रलेखाको त्यो वाक्य ठिक थियो, आत्माको सम्बन्ध अनादि होइन बिजगुप्त? तर चित्रलेखाले बिजगुप्तलाई प्रेम गर्न छाडिदिन् भन्ने कुरा पनि निश्चित छैन। चिठीले त यो कुरा भनेको छैन, चिठी त एउटै कुरा भिन्दै थियो। चिठी भन्दै थियो कि चित्रलेखा प्रेमको सर्वोच्च आदर्श त्याग र आत्मबलिदानलाई अङ्गीकार गरेकी छिन्। चित्रलेखाले बिजगुप्त छाडिन् बिजगुप्तलाई सुखी बनाउनका निम्ति। चित्रलेखाका उप आफ्नो हृदयले अविश्वास गरेकोमा बिजगुप्तले आफैलाई धिक्कार्न लागे। चित्रलेखा देवी थिइन् तर उनले भूल गरिन्, भयानक भूल गरिन्। बिजगुप्तको जीवनलाई सुखी बनाउने साटो उनको जीवनलाई दुःखी बनाएकी थिइन्। बिजगुप्तका निम्ति बिहा गर्नु असम्भव थिएन, उनी केवल एउटी स्त्रीलाई मात्र प्रेम गर्थे। ती थिइन् चित्रलेखा, अनि बिहा र प्रेममा पनि त गहिरो सम्बन्ध छ। बिजगुप्त सुत्न सकेनन्, उठे। त्यसबेला आधारात बितिसकेको थियो। उनी आफ्नो भवनको बाहिर निस्किए अनि हिँडेर नै उनी कुमारगिरीको कुटीतर्फ लागे। कुमारगिरीको कुटीमा बत्तीको प्रकाश थियो। उनी आफ्नो आसनमा ध्यानावस्थ बसेका थिए। चित्रलेखा एउटा कुनामा कुशासनमा पल्टिएर निदाएकी थिए। बिजगुप्तले चित्रलेखालाई वैभवको चमकमा देखेका थिए, शान्तिको छायामा होइन। तर अहिले उनले नर्तकीलाई शान्तिको छायामा देखे। चित्रलेखाको शरीरमा आभूषण थिएन, केशरको लेप थियो, उत्ताउलोपना थिएन। उनको मुखमा शान्तिको मिठो मुस्कान सुशोभित थियो। सम्भवतः उनी आफ्नो स्वप्नलोकमा शान्तिको देवीको चरणमा पल्टिएकी थिइन्। बिजगुप्त चित्रलेखाको सिरान नजिकै बसे। एकपटक उनी चित्रलेखालाई हेर्न लागे। बिहान भयो, कुमारगिरीले समाधि भङ्ग गरे। चित्रलेखाले आफ्ना आँखा खोलिन्। दुवैजना एकैपटक बिजगुप्तलाई देखेर दुवैको मुखबाट एकैपटक निस्कियो, अरे बिजगुप्त? कुमारगिरीको अनुहारमा आश्चर्य झल्कियो, चित्रलेखाको अनुहारमा भय झल्कियो।
जा रे अपने मंदिर वा जा रे
बीजगुप्तले कुमारगिरीलाई नमस्कार गरे। उनले चित्रलेखालाई पनि नमस्कार गरे। कुमारगिरीले आशीर्वाद दिए। चित्रलेखाले आँखा चिम्लिदिन्। बीजगुप्तले बिस्तारै भने, चित्रलेखा, बीजगुप्त धेरै कुरा गर्न आएका थिए, तर उनले सबै कुरा बिर्सिए। निकै साहस गरेर उनले भने, के तिमीले निर्णय गरिसक्यौ? अपराधिनी झैँ चित्रलेखाको टाउको निहोरियो। उनको आँखाबाट दुई थोप आँसु चुइयो। उनले बिस्तारोसँग भनिन्, बीजगुप्त, तिमी जे झिकिरहेको छौ त्यही मेरो अन्तिम निर्णय हो। तर यस निर्णयका उप फेरिदेखि विचार गर्ने अधिकार तिमीलाई प्राप्त छ। निर्णय गर्नुभन्दा पहिले के तिमीले मसँग सोध्नु पर्दैन थियो? के सोध्ने आवश्यकता थिएन? कि तिमीले मलाई आफ्नो जीवनबाट यति अलग ठान्यौ कि तिमीले आफ्नो हृदयको कुरा मलाई बताउने आवश्यकताको समेत महसुस गरिनौ? चित्रलेखा, प्रेम आपसी प्रेम भावलाई हेर्दैन। प्रेम दुई हृदयको अभिनेताको द्योतको हो। तिमीले निर्णय गरेर तिमी मलाई बिहा गराउन बाध्य गर्न सक्छौ भन्ने ठानेकी छौ, तर तिम्रो धारणा झुट हो। तिम्रो यो निर्णयले तिमी मलाई सुखी बनाउन सक्दैनौ। यो विश्वास गर, आफ्नो जीवनमा मैले केवल तिमीसँग मात्र प्रेम गरेको छु, र म तिमीलाई बाहेक अरू कसैलाई प्रेम गर्न सक्दिनँ। मेरो बिहा असम्भव छ। चित्रलेखा बीजगुप्तको पैरमा घोप्टो परे। एकपटक त उनलाई जुरुक्क उठेर बीजगुप्तको साथै जाउँ जस्तो लाग्यो, तर एकाएक उनी रोकिन्। उनी धेरै टाढा आइसकेकी थिइन्। पछि फर्किनु असम्भव थियो। बीजगुप्तको गोडामा घोप्टो परेर सुक्क सुक्क गरी रुन लागिन्। बीजगुप्तले उनलाई उठाए। शान्त भएपछि चित्रलेखाले भनिन्, बीजगुप्त, तिमी पूज्य हौ, तिमी मनुष्य होइनौ, देवता हौ। मैले तिमीलाई चिनेकी छु, तर मलाई यो पनि थाहा छ कि मैले तिमीसँग प्रेम गरेर तिम्रो जीवनलाई निरर्थक बनाइदिएकी छु। बीजगुप्त, तिमीले बिहा नगरी हुन्न, तिमी मसँग प्रेम गर्दछौ। मलाई सुखी बनाउनु तिम्रो कर्तव्य हो। मलाई त्यस बेलासम्म सुख हुने छैन जबसम्म म तिमीलाई विवाहित देख्न पाउन्न र तिम्रो सन्तानबाट माता भनी आफूलाई सम्बोधन गराउन पाउन्न। तिमी बिहा गर र यो सम्झिराखे बीजगुप्त कि म तिमीसँग सदा प्रेम गरि नै रहनेछु। के प्रेमको प्रधान अङ्ग भोगविलास नै हो र? के भोगविलास नभए प्रेम असम्भव छ र? त्यस बेला म तिमीसँग केवल शारीरिक सम्बन्ध चुनाउँदैछु। यसले गर्दा हाम्रो आत्मिक सम्बन्ध अझै बलियो हुनेछ। बीजगुप्तले यति मात्रै भने, चित्रलेखा तिमी आफै सोच, तिमी मलाई जे गर्नलाई भनिरहेकी छौ त्यो असम्भव हो। चित्रलेखाले बीजगुप्तको गलालाई आफ्नो हातले अँगालेर भने, बीजगुप्त, केही दिनसम्म हामी अलग बसिहेरौँ। केही दिनपछि तिमी बिहा गर्न प्रस्तुत हुन्छौ कि प्रेममा वियोग हुन र? त्यही वियोगलाई नै हामी अलिकति सहन गरौँ। बीजगुप्त उभिए। जे भन्नु थियो भनिसके। मान्नु नमान्नु तिमीमा निर्भर छ। लौ त, त्यसो भए तिम्रो जे इच्छा छ त्यसै गरौँ, तर केही दिनमा नै तिमीले गल्ती गरेकी रहेछौ भन्ने कुरा तिमीलाई स्पष्ट हुनेछ। यति भनेर उनी त्यहाँबाट हिँडे। उनलाई राजमार्गसम्म पुर्याउनु चित्रलेखा बीजगुप्तकै साथमा गइन्। राजमार्गमा उनी रोकिन्। उनले बीजगुप्तको मुहाई खाइन्। त्यो चुम्बनमा बीजगुप्तले यति मादकता, यति गहन प्रेम पाए कि कैयौँ वर्षदेखि उनले यति मादकता र प्रेम पाएका थिएनन्। बिदा दिँदै चित्रलेखाले बीजगुप्तको पाउ परेर भनिन्, बीजगुप्त, सक्छ कि म अनुचित गर्दैछु, त्यसका लागि मलाई क्षमा गरे। बीजगुप्तलाई विदा गरेर चित्रलेखा खुटीमा आइन्। त्यसबेला कुमारगिरी केही सोचिरहेका थिए। चित्रलेखालाई उनले आसनमा बस्ने आदेश दिँदै सोधे, चित्रलेखा, तिमीले मसँग भनेकी थियौ कि तिमी मलाई प्रेम गर्छौ, के यो ठिक हो? चित्रलेखाले आश्चर्यचकित भएर सोधिन्, हो, त्यसले के भयो त? तर तिमीले अहिले बीजगुप्तलाई प्रेम गर्छु र बराबर प्रेम गरि नै रहन्छु भन्यो। हो, मैले ठिकै भनेको हो, तर के दुई व्यक्तिसँग एकैसाथ प्रेम गर्नु सम्भव छ? कुमारगिरीको प्रशान्त मुखमण्डलमा अविश्वासको धमिलो छाया देखियो। के तपाईँलाई लाग्छ कि यो असम्भव छ? गुरुदेव, पुरुष दुई विवाह गर्न सक्छ र ऊ दुवै पत्नीसँग प्रेम गर्न सक्छ, अनि स्त्रीले त्यसो गर्न किन नसक्ने? एउटी स्त्री आफ्नो पतिलाई त्यत्तिकै प्रेम गर्न सक्छिन् जति आफ्नो पुत्रलाई। आत्मिक सम्बन्ध धेरै व्यक्तिसँगसँगै गर्न सकिन्छ। चित्रलेखा, या त तिमी मलाई धोका दिन चाहन्छौ, या बीजगुप्तलाई, या स्वयं आफूलाई नै। मैले तपाईँलाई धोका दिएकी छैन गुरुदेव, यति चाहिँ विश्वास राख्नुहोस्। धेरै सम्भव छ कि म बीजगुप्तलाई धोका दिँदैछु, या बरु आफैलाई दिँदैछु। होइन चित्रलेखा, एकपटक फेरि तिमी राम्रोसँग सोच, मसँग बसेर तिमी बिजगुप्तसँग प्रेम गर्न सक्दैनौ, यति निश्चित ठान। मसँग बसेर तिमीले संसारभन्दा माथि उठ्नुपर्छ। मसँग तपस्या र साधनाको शुष्क क्षेत्र छ, यहाँ हृदयको दुर्बलतालाई कुनै स्थान छैन। म तिमीलाई एकपटक फेरि सोच्ने समय दिन्छु। सोचिसकेकी छु गुरुदेव, राम्ररी सोचेकी छु, चित्रलेखाले भनिन्। तिमी मलाई जसो गर्न भन्छौ उसै गर्छु गुरुदेव, तिमीले भन्यो भने म ममत्वलाई समेत छाड्न तयार छु। संसार त त्योभन्दा साधारण कुरा भयो। कुमारगिरी चित्रलेखालाई चिन्न सकेन। चित्रलेखामा एक असाधारण व्यक्तित्व थियो र त्यो एक व्यक्तित्व यति प्रभावशाली थियो नि। कुमारगिरीको मनमा एकपटक फेरि चित्रलेखालाई दीक्षा दिन अस्वीकार गरिदिने विचार आयो। उनले चित्रलेखालाई भन्न लागे, देवी चित्रलेखा, म तिमीलाई चिन्न असमर्थ छु। तिम्रो व्यक्तित्व मेरो व्यक्तित्वभन्दा मुनि छैन, त्यसकारण तिमीलाई मैले दीक्षा दिनु कहाँसम्म उचित होला यसको निर्णय गर्नु परेको छ। जबसम्म म यसको निर्णय गर्दिनँ तबसम्म, चित्रलेखाले भने। कुमारगिरीको वाक्य टुङ्गिन पाएकै थिएन कि विशालदेव कोठीमा प्रवेश गरे। विशालदेवलाई देखेर कुमारगिरी थामिए। उनले आफ्नो वाक्य पूरा गर्न सकेनन्। विशालदेवले कुमारगिरीको चरण छोए। त्यसपछि उनले चित्रलेखालाई अभिवादन गरे। त्यसपछि विशालदेव बाहिर गए। विशालदेव निस्किएपछि कुमारगिरी हाँसे। मैले तिमीलाई दीक्षा दिनैपर्छ भन्ने भगवान्को आदेश छ क्यार, भगवान यही चाहन्छ क्यार कि म तिमीलाई आफूसँगै राखौँ र आफ्नो परीक्षा दिउँ। नर्तकी, अघि मैले भनेका कुनै पनि कुरामा ध्यान नदिए है। श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन भगवती चरण वर्माको उपन्यास चित्रलेखाको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेशनमा पनि श्रुति सम्वेक तपाईँ अहिले एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज भगवती चरण वर्माको उपन्यास चित्रलेखाको वाचन सुनिरहेका छौं। चित्रलेखाको नेपालीमा अनुवाद गर्नुभएको छ तारिणी प्रसाद कोइरालाले। यसको छैठौं श्रृंखलाको बाँकी अंश वाचन अब सुनौ। दिनपछि रात र रातपछि दिन, सुखपछि दुःख र दुःखपछि सुख। रात नभई दिनको कुनै महत्त्व हुँदैन र दिन नभई रात्रिको कुनै महत्त्व रहँदैन। दुःख नभई सुखको कुनै मूल्य छैन र सुख नभई दुःखको कुनै मूल्य छैन। परिवर्तनको यही नियम हो। संसार परिवर्तनशील छ। मनुष्य त्यही संसारको एक भाग हो। बीजगुप्त मनुष्य थिए। उनले सुख देखेका थिए। उनका निम्ति दुःख चिन्नु पनि आवश्यक थियो। तर बीजगुप्त आफ्नो दुःखको भारले विचलित भए। जुन कुराको उनले कल्पनासम्म पनि गरेका थिएनन् त्यही हुन गयो। उनलाई आश्चर्य लाग्यो कि जीवित नै किन छन्। बीजगुप्तलाई आफ्नो जीवन भार हुन गयो। तैपनि मनुष्य सुख र दुःख सहन गर्नका निम्ति बनेको हो। कुनै एउटाबाट पन्छिनु कायरता हो। बीजगुप्त यसको अनुभव गर्दै थिए। चित्रलेखाको वियोगको दुःखलाई उनले साहसपूर्वक सहने नै निश्चय गरे। एउटा बाधा थियो। पाटलिपुत्रमा बस्यो भने चित्रलेखासँग भेट्ने मौका पाइन्छ, अनि वियोगको तपस्याको मूल्य नै के भएर। योभन्दा पनि ठूलो अर्को थियो। चित्रलेखा बीजगुप्तलाई छाडेर साधनामा लीन भएकी छिन् भन्ने कुरा अन्य सामन्तगणहरूलाई थाहा भएपछि बीजगुप्त उनीहरूसँग कसरी मुख देखाउन सक्लान्। तेस्रो कुरा चाहिँ बहुतै अस्पष्ट थियो कि यशोधरा उनको प्रेमलाई प्रभावित गर्न सक्ले। दिउँसोभरि बीजगुप्त यिनै समस्यालाई सुल्झाउने प्रयत्नमा लागे। तर जति जति कुरा सुल्झिँदै जान्थ्यो उति उति नै त्यो अल्झिँदै पनि जान्थ्यो। अन्त्यमा उनी विचलित भए। यो कुरालाई अझ बढी सोच्न लाग्दा उनको हृदयमा खपिन सक्ने चोट पर्न जान्छ। साँझ पख उनले श्वेताङ्कलाई भने, श्वेताङ्क मेरो एक प्रस्ताव छ। कस्तो प्रस्ताव? हामीहरू काशी जाउँ, केही दिनसम्म देश पर्यटन गर्ने मेरो इच्छा छ। यति चाँडै? श्वेताङ्कले आश्चर्य मानेर सोधे। यशोधरासँगको आफ्नो बढ्दो प्रेमलाई उनी पुष्ट गर्न चाहन्थे र त्यसका लागि श्वेताङ्कलाई पाटलिपुत्रमा बस्न आवश्यक थियो। के हामीहरू 10-5 दिन अझै पर्खिन सक्दैनौँ? बन्दोबस्त मिलाउन साह्रै नै थोरै समय छ। बिजगुप्तले शुष्क भावले उत्तर दिए। हुन्न, पर्सि नै हिँड्नुपर्छ। बन्दोबस्त त एकछिनमा नै हुन्छ। मेरो र तिम्रो यात्राको प्रबन्ध गर। स्वामीको जो आज्ञा। श्वेताङ्क रातभरि जागा रहे। बिजगुप्तको निर्णय उनलाई मन परेन, तर उनी के गर्न सक्थे र? बिजगुप्तसँग जानलाई अस्वीकार गरिदिउँ भन्ने उनले सोचे, तर उनलाई यसो गर्ने साहस भएन। अस्वीकार गर्नु उनको निचता हुनेछ। उनको हृदयले यही भन्थ्यो। एक बिहानै उठेर उनले बिजगुप्तलाई भने, आर्य मृत्युञ्जयसँग भेटेर आउने म आज्ञा चाहन्छु। कारण थाहा पाएर पनि बिजगुप्तले भने, किन? बाहिर जाँदैछु, धेरै दिनसम्म बाहिरै बस्नुपर्ने सम्भावना छ। उनीसँग बिदा माग्न जान लागेको। तिमी जान सक्छौ? बिजगुप्त मनमनै मुस्कुराए। एउटा प्रेम गरेर पछुताइरहेको थियो र अर्को चाहिँ प्रेम गर्न उत्सुक थियो। श्वेताङ्क मृत्युञ्जय कहाँ पुगे? मृत्युञ्जय बाहिर गएका थिए। श्वेताङ्कले यशोधरालाई आफू आएको सूचना पुर्याउन लगाए। यशोधराले श्वेताङ्कसँग विश्राम भवनमा भेटिन्। अभिवादन गरेर दुवैजना बसे अनि केही वर्षमा दुवैजना केही नबोलेर बसिरहे। श्वेताङ्कले कुरा गर्न सुरु गरे। देवी, आर्य बिजगुप्तका साथ भोलि मैले पाटलिपुत्र छाड्ने भएको छु, त्यसकारण आज तिमीहरूसँग विदा हुन आएको छु। सम्भव छ धेरै दिनसम्म बाहिर रहनुपर्छ कि? श्वेताङ्क यशोधराको अनुहारलाई हेरिरहेका थिए, तर यशोधराको अनुहारमा कुनै प्रकारको भाव परिवर्तन भएन। कि बिजगुप्त बाहिर जान लाग्नुभयो र? हिजो त आर्य बिजगुप्तले हामीहरूसँग पाटलिपुत्र छाडेर बाहिर जाने कुनै कुरा गर्नुभएको थिएन। आफ्नाप्रति यशोधराको उदासीनता श्वेताङ्कलाई नराम्रो लाग्यो। बहुतै चिडिएर भने, हो देवी, चित्रलेखाले आर्य बिजगुप्तलाई छाडेर योगी कुमारगिरीबाट दीक्षा लिएकी छन्। अहिले भने यशोधरा झसङ्ग भइन्। के भन्यो? चित्रलेखाले विराग ग्रहण गरिन्। कस्तो आश्चर्यको कुरो! त्यसो भए आर्य बिजगुप्तलाई यसले अवश्य नै दुःख भएको होला। बेरसम्म चुप लागेर यशोधराले फेरि भनिन्, मैले चित्रलेखालाई भेट्न साथ थाहा पाएकी थिएँ कि चित्रलेखा देवी हुन्। आर्य बिजगुप्तका निम्ति उनी सबभन्दा ठूलो त्याग गर्न सक्छिन्। श्वेताङ्क आफ्नो प्रहारले स्वयं नै आहत भए। उनी भित्रको प्रति हिंसाको भावना प्रज्वलित भयो। तर आर्य बिजगुप्त चित्रलेखा बाहेक अरू कुनै स्त्रीसँग प्रेम गर्न सक्नुहुन्न। मैले उहाँलाई चिनेको छु, त्यसकारण आफ्नो हृदयलाई प्रसन्न राख्न उहाँ बाहिर जाँदै हुनुहुन्छ। उहाँको दुःख यति प्रबल छ कि यदि उहाँ बाहिर नगई पाटलिपुत्र नै बस्नुभयो भने सम्भव छ उहाँ आत्महत्या पनि गर्नुहुन्छ। यशोधराको मुख फङ्ग उड्यो। तिमी ठिक भन्दैछौ श्वेताङ्क, आर्य बिजगुप्तलाई मैले पनि धेर थोर चिन्न सकेकी छु र तिम्रो कुरामा मैले सार पाएकी छु। आर्य बिजगुप्त साह्रै नै उच्च कोटीका मनुष्य भएको हुँदा म उहाँलाई दोष दिन सक्दिनँ। यो सुनेर त उहाँका प्रति मेरो श्रद्धा झन् बढ्न गयो। श्वेताङ्क क्रोधले झन् बौला चाहिँ भए। यशोधरा, एउटा नर्तकीको प्रेममा यसरी बौला हुनु आर्य बिजगुप्त वा कुनै अर्कै मानिसको निम्ति कहाँसम्म उचित हो? मैले यो अझै बुझ्न सकेको छैन। अर्को कुरा पनि छ, दुःख पऱ्यो भनेर यति अधीर हुनु कि मनुष्यमा एक निर्बल व्यक्तित्वको द्योतक होइन? यशोधराले अकारण नै श्वेताङ्कमा यो क्रोध उत्पन्न हुने कारण बुझ्न सकिनन्। उनले गम्भीरतापूर्वक भनिन्, आर्य श्वेताङ्क, धेरै सम्भव छ कि तिमीले भनेका सबै कुरा ठिक होलान्, म तिम्रो कुरालाई खण्डन गर्दिनँ, तर यति भने अवश्य भन्छु कि यसमा बिजगुप्तको कुनै दोष छैन। देवी चित्रलेखा आर्य बिजगुप्तको दृष्टिमा र उनको जीवनमा नर्तकी थिएनन्। उनी बिजगुप्तकी पत्नी तुल्य थिएन। यति कुरा मलाई थाहा छ, तिमीलाई थाहा छ र सारा संसारलाई थाहा छ। त्यति मात्र होइन, प्रत्येक व्यक्तिमा कमजोरी हुन्छ, मनुष्य सम्पूर्ण छैन। त्यसमा कमजोरी छ भनेर उसलाई खराब भन्नु र उसको शत्रु बन्नु उचित होइन, किनकि यसो गरेर कुनै मानिस कसैको मित्र हुन सक्दैन। संसारको प्रत्येक व्यक्तिलाई उसले खराब भन्नेछ र प्रत्येक व्यक्ति उसको शत्रु हुन जान्छ। परिणामस्वरूप उसको जीवन भार हुन्छ। मनुष्यको कर्तव्य हो अर्काको कमजोरीमा सहानुभूति प्रकट गर्नु। श्वेताङ्कको विरोधको भावनाले उनको सबै ज्ञानलाई छोपिदिएको थियो। कर्तव्यमा सहानुभूति र दयाको कुनै स्थान छैन। कमजोरीको निन्दा गरेर उसका कमजोरीलाई हटाउनु नै उचित हुन्छ। यशोधरा हाँसिन्। मनुष्यले पहिले आफ्ना कमजोरीलाई हटाउने प्रयत्न गर्नुपर्छ। आर्य श्वेताङ्क, अर्काका दोषलाई पहिलाउन सरल छ, आफ्नो दोषलाई गुण सम्झिनु एक किसिमले संसारको प्रथा भइसकेको छ। त्यो मनुष्य श्रेष्ठ हो जो आफ्ना कमजोरीलाई थाहा पाएर त्यसलाई हटाउने प्रयास गर्छ। यशोधराको अन्तिम वाक्य श्वेताङ्कको हृदयमा तीर झैँ बिज्यो। यशोधराले उनका उप व्यङ्ग्य गरेकी थिइन् भन्ने कुरा श्वेताङ्कले निर्णय गर्न सकेन, तर यशोधराले जे जति भनेकी थिइन् ठिक भनेकी थिइन्। त्यो बिजगुप्तका उप लागू हुन्थ्यो किनकि बिजगुप्तले आफ्नो कमजोरी थाहा पाएका थिए। त्यो वाक्य श्वेताङ्कको निम्ति पनि लागू हुन्थ्यो। उनी अर्काको दोषको मीमांसा गरिरहेका थिए। आफ्नो प्रतिहिंसाको भावलाई उनले खराब सम्झेका थिएनन्। उनको अनुहार पहेँलो भयो। काँपेको मिहीन स्वरमा उनले भने, तिम्रा अगाडि आर्य बिजगुप्तलाई खराब भन्नु मेरो निम्ति अनुचित थियो। म क्षमा चाहन्छु र अबदेखि म आफ्नो दोषलाई हटाउने प्रयत्न गर्दछु। तिम्रो अगाडि आर्य बिजगुप्तलाई खराब भन्नु मेरो निम्ति अनुचित थियो। यशोधरा क्रोधले रातो भइन्, तर एकछिनमा नै उनले श्वेताङ्कले अकारण नै क्रोध गरेको कारण थाहा पाइन् र उत्तिनै खेर फेरि उनको अनुहार सेतो भयो। आर्य श्वेताङ्क, तिमी ठूलो भ्रममा छौ। म आर्य बिजगुप्तलाई प्रेम गर्दिन, तिमीलाई यो स्पष्ट भनिदिनु नै उचित होला। यशोधराको आँखामा आँसु भरियो। उनले आफ्नो मुहार सबकोले छोपिन्। श्वेताङ्कको मुखबाट यो वाक्य अचानक नै उनको इच्छा नहुँदा नहुँदै पनि निस्केको थियो। त्यसको निम्ति उनी दुःखी थिए, तर कुरा मुखबाट निस्किसकेको थियो। त्यसलाई उनी फिर्ता लिन सक्दैनथे। उनले यशोधराका अगाडि हात जोडेर भने, देवी यशोधरा, मलाई क्षमा गरे। मैले साह्रै ठुलो अपराध गरेँ, तर त्यसबेला मैले आफैलाई बिर्सेको थिएँ। तिमीलाई थाहा छैन क्यार म त्यति कटु किन हुन गएँ। किन? कारणको अनुमान गरे तापनि त्यसलाई स्पष्ट तवरले सुन्ने लालसाले सायद यशोधराले सोधिन्, किनकि म तिमीलाई प्रेम गर्दछु। यशोधराले श्वेताङ्कलाई हेरिन्। उनका निसङ्कोच आँखा श्वेताङ्कका आँखासँग जुधी। साह्रै आश्चर्यको कुरा हो आर्य श्वेताङ्क, यो कुराले श्वेताङ्कलाई निस्तेज बनाइदियो। यो वाक्यमा कति रहस्य भरिएको थियो, कत्रो भयानक सत्य यो सानो वाक्यमा लुकेको थियो। यशोधरा श्वेताङ्कलाई प्रेम गर्दिन थिए। श्वेताङ्क एक्कासी भन्न लागे, मलाई थाहा छ कि तिमी मलाई प्रेम गर्दिनौ, तर म त तिमीलाई प्रेम गर्छु। म यो कुरा तिमीलाई भन्दा पनि भन्ने थिएन, किनकि प्रेम गरिन्छ भनिँदैन। तर के गरौँ, अहिले प्रसङ्ग नै यस्तै उठ्यो। मेरो कटुताका निम्ति र मेरो दुस्साहसका निम्ति म तिमीबाट क्षमा चाहन्छु। यशोधराले उभिँदै भने, क्षमा याचनाको कुनै आवश्यकता छैन आर्य श्वेताङ्क, म तिमीलाई दोष दिन्न। जीवनमा यस्ता कुरा त नित्यप्रति भइ नै रहन्छन्। कति क्षमा याचना गर्दै हिँड्छौ। ल त अब म जान्छु, पिताजी आउनुभयो कि हेरौँ। यशोधरा गए। श्वेताङ्कले अब यो अनुभव गरे कि उनले साह्रै नै ठुलो भूल गरेछन्। उनी भेट्न आएका थिए यशोधरासँग। भाग्यवश यशोधरासँग एकान्तमा कुराकानी गर्न पनि पाइहाले, त्यो पनि धेरै बेरसम्म, अझ धेरै बेरसम्म पनि हुन सक्थ्यो क्यार यदि उनले आफ्नो मूर्खताले गर्दा यशोधरालाई क्रोधित नगरिदिएको भए। आफ्नो मूर्खता उप उनी क्रोधित भए। अब उनले त्यहाँ बसिरहनु अनावश्यक हो भने उनलाई लाग्यो। जुन कामका लागि उनी आएका थिए त्यो बन्ने साटो बिग्रिन पो गयो। उनी उठेर बाहिर जान लागेका थिए कि यशोधराका साथ मृत्युञ्जय कोठामा प्रवेश गरे। मृत्युञ्जयलाई देखेर उनी थामिए अनि उनले मृत्युञ्जयलाई अभिवादन गरे। मृत्युञ्जयले श्वेताङ्कलाई बस्ने आदेश दिँदै भने, बस बस श्वेताङ्क, आर्य बिजगुप्तका साथ तिमी देश भ्रमण गर्न जाने भएका छौ, मैले सुने। के यो कुरा साँचो? मुस्कुराउने प्रयास गर्दै श्वेताङ्कले उत्तर दिए, आर्य श्रेष्ठ, हामी भोलि नै हिँड्ने भएका छौँ। कहाँ जाने विचार छ? काशी। र कहिलेसम्म फर्किने विचार छ? यो म भन्न सक्दिनँ, यो त पूर्णत आर्य बिजगुप्तमा निर्भर गर्छ। यशोधराले आफ्नो पितालाई भनिन्, पिताजी, तपाईँ किन कहिले पनि देश भ्रमण गर्न निस्किनुहुन्न? म कहिले काशी गएकी छैन। यही मौकामा आर्य बिजगुप्तसँग तपाईँ पनि काशी घुमेर आउनुहोस्। I'm राम्रो कुरा थिएन र पाटलिपुत्रबाट काँसी नजिकै पनि छ। मृत्युञ्जयले भने, पुत्री यति चाँडै यो कसरी सम्भव छ? सबै कुरा सम्भव छ पिताजी, यदि तपाईँ आज्ञा दिनुहुन्छ भने आज साँझसम्मको यात्राको सबै बन्दोबस्त गर्न सकिन्छ। मृत्युञ्जय हाँसे, यशोधरा यो तिम्रो पहिलो आग्रह अनुरोध हो, त्यसलाई टार्नु मेरो सामर्थ्यभन्दा बाहिरको कुरा हो। यदि प्रबन्ध गर्न सक्छौ भने गर, तर मलाई कुनै कष्ट नदिनु नि। श्वेताङ्कको खिन्न मन झन् खिन्न भयो। यशोधरा अवश्य बीजगुप्तालाई प्रेम गर्दछिन्, त्यसैले त उनी काशी जानलाई यति चाँडै तयार भएन। तर बीजगुप्त यशोधरालाई प्रेम गर्दैनन् भनेर श्वेताङ्कले आफ्नो हृदयलाई सम्झाएर शान्त गराए। धेरै दिनसम्म सँगसँगै बसेर यशोधराले आफै थाहा पाउनेछन् कि यशोधरालाई कुन व्यक्ति प्रेम गर्दछ। यशोधराले श्वेताङ्कलाई भने, आर्य श्वेताङ्क, हामीहरू पनि तिमीहरूसँग जान्छौँ, यो नबिर्सिए नि, र आर्य बीजगुप्तलाई पनि भनिदिनु। मृत्युञ्जयले अप्ठ्यारो मान्दै भने, यशोधरा पहिले तिमी बन्दोबस्त त गर, भोलिसम्म तिमीले बन्दोबस्त गर्न सकिनौ भने आर्य बीजगुप्तको एक दिन विनाशित खेर जान्छ। बन्दोबस्त गर्न सकिन भने के कुरा गर्नुभएको पिताजी? आर्य श्वेताङ्क हामीहरू अवश्य जान्छौँ। श्वेताङ्क जान भनी उभिए, त्यसो भए अब आज्ञा चाहन्छु। आर्य श्रेष्ठमा आर्य बीजगुप्तलाई यो कुरा भन्दछु, अनि उनले यशोधरालाई भने, देवी बन्दोबस्त गर्नमा कुनै कष्ट भयो भने म सेवा गर्न तयार छु, साँझको बेलामा आउन सक्छु। यशोधरा आसिन्, धन्यवाद आर्य, साँझको बखत तपाईँ आउँदा तपाईँको योग्य कुनै काम भयो भने भन्नेछु। श्वेताङ्क गए, गएर उनले बीजगुप्तलाई भने, स्वामी आर्य श्रेष्ठ मृत्युञ्जय आफ्नो छोरीका साथ भोलि काशीको यात्रा गर्न चाहनुहुन्छ, तपाईँसँग यात्रा हुन सक्यो भने असल हुने थियो भने उहाँले पनि पठाउनु भएको छ। बीजगुप्त यो प्रस्तावलाई तयार थिएनन् मान्न, जुन कारणले उनी देश यात्रा गर्न खोज्दै थिए, त्यसमध्ये एउटा त उनका साथै जाने भयो, तर अब के गर्न सकिन्छ? बीजगुप्तले मन नपराएको भावले उत्तर दिए, यसै हो। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको उपन्यास भगवती चरण वर्माको उपन्यास चित्रलेखाको वाचन हो। यसको छैठौं श्रृङ्खला हामीले आज पृष्ठ 131 ल्याएर रोक्यौं। यसलाई नेपालीमा तारिणी प्रसाद कोरेलाले अनुवाद गर्नुभएको छ। तपाईँलाई श्रुति सम्वेकमा चित्रलेखाको वाचन कस्तो लागिरहेको छ हामीलाई प्रतिक्रिया दिनुहोला। त्यसको लागि हाम्रो इमेल ठेगाना shrutiआई श्रुति @unn.com.np। हवस् त, अर्को दिनसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्री।